रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकारको 100 दिन पूरा। शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढ़ी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कड़ा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै बेपत्ता। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम 16 खेलहरू आजबाट शुरू हुँदै आज राति 10:45 बजे क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुने।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले 100 दिनको अवधिमा सरकार गठन हुँदा घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची कार्यान्वयनको प्रगति 80% भन्दा बढ़िरहेको जनाएको छ। सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 100 बुँदे कार्यसूचीका मध्ये 70 बुँदा कार्यान्वयन भइसकेको, 17 बुँदाको प्रगति 80% भन्दा बढ़िरहेको र बाँकी 13 बुँदाको प्रगति 60% वा त्यसभन्दा कम रहेको जानकारी दिनुभयो। सरकारले गएको चैत्र 13 गते सरकारको कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन शासकीय सुधारका 100 बुँदे कार्यसूची सार्वजनिक गरेको थियो। सरकारले यस अवधिमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सुशासन कायम गर्न जोड़ दिएको उल्लेख गर्नुहुँदै शिक्षा मन्त्री पोखरेलले 100 दिनको अवधिमा 700 भन्दा बढ़ी कार्यालय र निकायहरूको अनुगमन गरी आवश्यक कार्यवाही अगाडि बढ़ाएको बताउनुभयो।
हामीले 787 कार्यालय आयोजनाहरू अनुगमन गरेका छौँ भने 6,145 जना राष्ट्र सेवकहरूलाई आवश्यक कार्यवाही सिफारिश पनि गरेका छौँ। 7 मुद्दा तयार भएको छ भने 101 व्यक्ति संस्था प्रतिवादी तथा 118 अर्ब बिगो दावी कायम गरेर प्रक्रिया अगाडि बढ़ाइएको छ। 666 बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ भने 170 विरूद्ध मुद्दा दर्ता भएको छ। निजी सम्पत्ति विरूद्धको अपराधमा 13,696 व्यक्ति नियन्त्रणमा हुनुहुन्छ भने 6,195 मुद्दा दर्ता भएको छ।
सरकारको 100 दिनको उपलब्धि सार्वजनिक गर्नुहुँदै शिक्षा मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 वटामा कायम गरिएको र त्यसबाट वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषबाट बचत हुने अनुमान रहेको बताउनुभयो। मन्त्री पोखरेलले सरकारले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनैतिक दल, निकट ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायतका सुधारात्मक कार्यबाट पनि सकारात्मक सन्देश गएको बताउनुभयो। सरकारले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी र जवाफदेही बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत निजामती सेवा ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गर्दा निजामती कर्मचारी र नागरिकमा समेत सकारात्मक सन्देश प्रभाव भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै सरकारले विगतमा भएका भ्रष्टाचारको छानबिनका लागि गठन गरेको सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी प्राप्त भएको तथा रावल आयोग लगायत विगतका विभिन्न आयोगहरूको सिफारिश कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाएको शिक्षा मन्त्री पोखरेलले बताउनुभयो।
हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौँ। यसले लगभग 11,000 भन्दा बढी उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढ़ाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहे। त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग राहुल आयोगलाई चाहिँ कार्यान्वयन गर्न नेपाल सरकारले मन्त्री परिषदबाट निर्णय गरिसकेको पनि जानकारी गराए। अर्को हामीले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण, 18 निकायको पुनर्संरचना गर्ने निर्णय पनि गरेका छौँ। यसले चाहिँ थप जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई अझ व्यवहारिक बनाउने, अझ त्यसलाई चाहिँ राम्रोसँग काम गर्न सहजता पुर्याउने हामीले मानेका छौँ।
सरकारको 100 दिनमा नीतिगत सुधार अन्तर्गत विभिन्न 17 कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको, 14 विधेयकको तर्जुमा गर्नुका साथै यसका लागि सहमति प्रदान गरेको र 7 कार्ययोजना, 1 कार्यढाँचा तथा 14 अध्ययन प्रतिवेदन तयार गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले सन् 2035 विद्युतको कुल जड़ित क्षमता 28,500 मेगावाट पुर्याउने र विद्युत निर्यात क्षमता 15,000 मेगावाट पुर्याउने गरी ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार भएको बताउनुभयो। त्यस्तै समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन यस सम्बन्धी कार्यविधि जारी गरी हालसम्म 10 सहकारी संस्थाका 1,755 जना साना बचतकर्ताको करिब 2,65,00,000 बचत रकम फिर्ता गरिसकेको मन्त्री पोखरेलले बताउनुभयो।
सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौँ। 2083 पनि जारी भएको छ। हालसम्म 10 सहकारी संस्थाबाट 1,754 जना बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ। त्यसरी नै हामीले अनुदानको मल वितरण व्यवस्थापन दोस्रो संशोधन कार्यविधि 2083 हामीले तयार पारेका छौँ। अर्को हामीले राष्ट्रिय नीति तर्जुमा तथा नीति परीक्षण एकीकृत ढाँचा कार्यान्वयनमा ल्याएका छौँ। हामीले अर्को नेपाली सेनाको भर्ना, छनौट, तालिम, अध्ययन बढुवालाई थप व्यवस्थित बनाउन हामीले सैनिक सेवा 6 संशोधन नियमावली 2083 पनि हामीले स्वीकृत गरेका छौँ।
यसै गरी सरकारले 100 अवधिमा सरकारी सेवा घर घर भन्ने अभियानलाई मूर्त रूप दिई हुम्ला र भोजपुर बाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको मन्त्री पोखरेलले बताउनुभयो। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले हालसम्म 2,06,000 भन्दा बढ़ी राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको र 5,700 भन्दा बढ़ी राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइएको जानकारी दिनुभयो।
हामीले सरकारी सेवा घर घरमा पुर्याउने भनेर हाम्रो प्रतिबद्धता पत्रमा, हाम्रो वाचा पत्रमा पनि हामीले राखेका थियौँ। त्यही अनुरूप नै हामीले हुम्ला र भोजपुर बाहेक 75 जिल्लामा राहदानी घर दैलोमै पुर्याउन हामीले शुरू गरिसकेका छौँ। हालसम्म 2,06,330 थान राहदानी चाहिँ हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरेका छौँ भने सम्बन्धित कार्यालयहरूले हुलाक कार्यालय मार्फत 5,728 थान राहदानी चाहिँ सेवाग्राहीहरूको घर दैलोमै पुर्याउन सफल हुनुभएको छ। कम्पनी रेजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको केमिस प्रणाली मार्फत सेवाग्राहीले सिधै डाउनलोड गर्न सक्ने व्यवस्था भएको छ। सवारी चालक अनुमति पत्र हाल 23,75,181 थान छपाई सम्पन्न भइसकेको छ भने असार मसान्तसम्म 29,00,000 छपाई सम्पन्न गरिनेछ।
यस्तै सरकारले 100 अवधिमा सेवा प्रवाहलाई प्रभावकारी र नागरिक मैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने 500 भन्दा बढ़ी कर्मचारीलाई तालिम दिइएको, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको साथै 120 स्थानीय तहबाट स्थायी लेखा नम्बर सहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध गरिएको, 23,75,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट हटाउन सरकार प्रतिबद्धताका साथ लागेको बताउनुभयो। एफएटीएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले त्यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव पेश गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पूर्वाधार निर्माण तीव्रतर गतिमा अगाडि बढ़ोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गरेको बताउनुभयो। यसै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरू उठाउनुभएका प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने धारणा राख्नुभयो। उहाँले सहकारीबाट ऋण लिएकाबाट रकम असुल उपर गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुने भएकाले ऋण उठाउनका लागि केही कड़ा प्रावधान राखिएको स्पष्ट गर्नुभयो। त्यसै गरी प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन विधेयक ल्याइएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते सोमबार दिउँसो 12:15 बस्नेछ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार 29 गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजाने भएको छ। हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको छ। विभागले जारी गरेको सूचना अनुसार जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 26 गतेसम्म 3 दिनसम्म बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा सुचारू हुने ब्यौरा विभागले जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनैतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। वर्तमान सरकार गठनको 100 दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक शाहले विभिन्न सरोकार निकाय संविधानविद राजनैतिक दलसंघको छलफल फलपछि अब प्रतिवेदन लेखनको अवस्थामा आइपुगेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक कोशिश गरिए पनि पार्टी बचाउन नसकिएको बताउनु भएको छ। एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै विगतमा दुई तिहाई बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोशिश गरिए पनि असफल भएको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरूङले विभिन्न जिल्लास्थित प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। फरक प्रसंगमा मन्त्री गुरूङले चोरी तस्करी नियन्त्रण सुरक्षा निगरानी विस्तार तथा सुरक्षा निकाय बीचको समन्वयलाई प्रभावकारी बनाउन गृह प्रशासन क्रियाशील रहेको बताउनुभयो। बाँकेका सामुदायिक वनहरू पछिल्लो समय सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा सक्रिय हुन थालेका छन्। सामुदायिक वनबाट प्राप्त आमदानीलाई विकास निर्माण विपद तथा राहत सहयोग क्षमता अभिवृद्धि र समुदायका विभिन्न आवश्यकतामा लगानी गर्न थालेपछि स्थानीय तहमा सकारात्मक प्रभाव देखिन थालेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
पाकेका सामुदायिक वन उपभोक्ता समूहहरू संरक्षणसँगै सामाजिक उत्तरदायित्वको काममा समेत सक्रिय देखिएका छन्। वनबाट भएको आमदानीलाई विकास निर्माण, राहत वितरण तथा समूहको क्षमता अभिवृद्धिमा लगानी गर्न थालेपछि स्थानीय स्तरमा सकारात्मक प्रभाव पर्न थालेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताले बताउनुभयो। बाँकीको शमशेरगंज क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कामलाई प्राथमिकता दिएका छन्। समूहले शमशेरगंज सब डिभिजन वन कार्यालय परिसरमा गोलघर निर्माण गरेका छन्। वैज्ञानिक वन व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसी:
शमशेरगंज सब डिभिजन वन कार्यालयको प्राङ्गणमा यहाँ आउने सेवा गराईको लागि बस्ने ठाउँ थिएन। वैज्ञानिक वनमा आबद्ध सामुदायिक वनहरूले सबैले सहयोग गरेर एउटा गोलघर निर्माण गरिदिएका छौँ।
सामुदायिक वनले पूर्वाधार निर्माण मात्र नभई समूहका सदस्यको क्षमता विकासमा समेत लगानी गरेको छ। उपभोक्ताहरूलाई सशक्त बनाउने काम भइरहेको छ। साथै वन्यजन्तुको आक्रमणबाट प्रभावित स्थानीयलाई पनि समूहको कोषबाट राहत प्रदान गरेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव सावित्रा ओलीको भनाइरहेको छ।
बाघले घाइते बनाएको एकजना वनहेरालुलाई पनि हामीले आर्थिक सहयोग गरेका छौँ। जंगली जनावरले आक्रमण गरेर गाई वस्तुहरू क्षति गरेको हुनुहुन्थ्यो एकजना, उहाँलाई पनि आर्थिक सहयोग गर्यो।
दिगो वन व्यवस्थापनमा आधारित रहेका सामुदायिक वनले पछिल्लो समय उपभोक्ता मैत्री क्रियाकलाप गर्दै आएका छन्। चितवाबाट दुबै औंला गुमाएका वनहेरालुले सहयोग पाएपछि संरक्षणमा समेत टेवा पुगेको छ। वन्यजन्तु पीड़ित बाडेलाल बढै:
रात वही लगभग 12 बजे के टाइम कुकुर भुकत रहे, बांधो कुकुर ज्यादा चिल्लाने तो हम उठे न, तो कुकुर 3-4 टन का खाई ले लोकल बग्गा उठी। तो जब हम जैसे लट्ठी लेके गए तो ऑटो खड़ा रहा, तो ऑटो के आड़ से हम नहीं देख पाए, अब वहां से आए के लड़का।
वन जोगाउने मात्र होइन, समुदायको विकास र समस्यामा साथ दिने अभियानमा बाँकेका सामुदायिक वनहरू यति बेला सक्रिय बन्दै गएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्के टाँडा स्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेर बेपत्ता गाड़ी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाड़ी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी यही असार 18 गते सड़कबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। वैशाख 1 देखि हिजोसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 9 स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यसै गरी बैतडीलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लाभरिका जन्मदेखि 15 महिनासम्मका बाल बालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको यकिन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या 2645 पुग्नुका साथै 12,666 जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताउनु भएको छ। अस्थायी शिविरका लागि कमाण्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिगेजले टेलिग्राम मार्फत 6,462 जनालाई उद्धार गरिएको र 86,117 परिवारले सहायता प्राप्त गरेको बताउनुभयो। भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै हराइरहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। भूकम्पमा परि करिब 1,000 भवनहरू क्षतिग्रस्त भएका छन्। भेनेजुएलामा आपतकालीन अवस्थाको सामना गर्न 3,305 जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र 29,567 जना आपतकालीन प्रतिक्रियाकर्ता देशभर तैनात छन्। अमेरिकी र इजरायली आक्रमणमा मारिएका इरानका भूतपूर्व सर्वोच्च नेता आयतोल्ला अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रमहरू शुरू गरेको छ। भूतपूर्व आयतोल्लाको शव हाल तेहरानको ग्राण्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसहदमा उनको अन्तिम संस्कार गरिनेछ। इरानी अधिकारीहरूका अनुसार ती समारोहहरूमा 1.2 करोड़ मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ। इराक, अर्मेनिया, टर्की एवं साउदी अरब, कतार र ओमान सहितका कैयौं खाड़ी देशका प्रतिनिधिहरू पनि उक्त समारोहमा सहभागी हुनेछन्। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गएको असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीका कारण क्षतिग्रस्त बनेको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजना मर्मत सम्भारको काम 75% भन्दा बढ़ी सम्पन्न भएको छ। बाढ़ीपछि पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार 74 मेगावाट मात्र उत्पादन शुरू गरिएको आयोजनाले जनाएको छ। नेपाल चीन सीमा स्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालको महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। गत वर्षको बाढ़ीका कारण आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुग्नु आफूहरूको लागि सकारात्मक उपलब्धि भएको जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीले बताउनुभयो। बाढ़ीका कारण आयोजनामा 3.5 अर्ब भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको हालसम्ममा कुल बजेटको 47.2% खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू आर्थिक वर्षका लागि 38.91 अर्ब रूपियाँ बजेट विनियोजन गरिएकोमा जेठसम्म 18.36 करोड़ 48 लाख रूपियाँ बजेट खर्च भएको छ। विनियोजित बजेट मध्ये चालू खर्चतर्फ 50.67% अर्थात 7.02 करोड़ 20 लाख रूपियाँ र विकास निर्माणसँग जोडिएको पूँजीगत खर्चतर्फ 44.92% अर्थात 10.54 करोड़ रूपियाँ बजेट खर्च भएको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ्ने भएकाले यो खर्चको दर बढ्न सक्ने प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलले बताउनुभयो। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क योजना अन्तर्गत खरब झोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। चक्रपथ सड़क आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़क सदरमुकाम जोमसोम, थिनी, डुम्बा, छौरो मार्फा हुँदै पुनः जोमसोम जोड्ने 10.5 किलोमिटर सड़क निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो। 2077 साल माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 साल असार 26 गते ठेक्का सम्झौता भएको सड़क कोविड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले निर्माण सम्पन्न हुन ढिला भएको थियो।
अब खेल समाचार। फिफा विश्वकपको जारी संस्करणको अन्तिम 16 को समीकरण पूरा भएको छ। शनिबार बिहान दुई खेल सकिएसँगै विश्वकपको अन्तिम 16 को समीकरण पूरा भएको हो। शनिबार अर्जेन्टिनाले केप भर्डेलाई 3-2 पराजित गर्दै फिफा विश्वकप 2026 को अन्तिम 16 स्थान बनाएको छ। रोमाञ्चक अन्तिम 32 को खेलमा अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले अतिरिक्त समयको अन्तिम क्षणसम्म अर्जेन्टिनालाई चुनौती दिएको थियो। खेलको 111 मिनटमा क्रिस्टियन रोमेरोको हेड गोलमा परिणत भए पछि अर्जेन्टिनाले 3-2 को अग्रता बनाएको थियो। मेस्सीले खेलको 29 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए। केप भर्डेका सिडनी लोपेज काब्राल र डेरोय डुआर्टेले 2 पटक बराबरी गोल गर्दै अर्जेन्टिनालाई दबावमा राखेका थिए। अब अर्जेन्टिनाले क्वार्टर फाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले यसअघि अस्ट्रेलियालाई ट्राइब्रेकरमा हराउँदै अन्तिम 16 स्थान बनाएको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेको यात्रा भने निकै सम्झना लायक रह्यो। 40 वर्षीय गोल रक्षक भोजिनाको उत्कृष्ट प्रदर्शनमा टोलीले स्पेन, उरुग्वे र साउदी अरेबियासँग अप्रत्याशित बराबरी नतिजा निकाल्दै नकआउट चरणमा स्थान बनाएको थियो। विश्वकपको नकआउट चरण पुग्ने सबैभन्दा सानो राष्ट्रको कीर्तिमान पनि केप भर्डेले बनाएको छ। अर्जेन्टिना विरूद्धको खेलमा भोजिनाले 10 महत्वपूर्ण बचाव गरे, जसमध्ये 5 मेस्सीका प्रहार थिए। उनको उत्कृष्ट प्रदर्शनका बावजुद केप भर्डेको ऐतिहासिक यात्रा अन्तिम 32 टुंगिएको छ। शनिबारै भएको अर्को खेलमा कोलम्बियाले घानालाई 1-0 पराजित गर्दै अन्तिम 16 चरणमा प्रवेश गरेको छ। यस खेलसँग अन्तिम 32 सबै खेल सकिएका छन् र कोलम्बिया अन्तिम 16 चरणमा पुग्ने अन्तिम टीम बन्यो। कान्सास सिटीमा भएको खेलमा कोलम्बियाका लागि एकमात्र गोल जोन एरिसले 14 मिनटमा गरे। यो जितपछि अन्तिम 16 स्विजरल्याण्ड र कोलम्बिया भिड्नेछन्। हारपछि घाना अब आफ्नो देश फर्किनेछ। अन्तिम 16 खेलहरू आजै रातिदेखि शुरू हुनेछ। ह्युस्टन स्टेडियममा राति 10:45 बजे क्यानाडा र मोरक्को बीच अन्तिम 16 पहिलो खेल हुनेछ। अन्तिम 16 अब क्यानाडाले मोरक्कोसँग, फ्रान्सले प्याराग्वेसँग, अमेरिकाले बेल्जियमसँग, पोर्चुगलले स्पेनसँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इंग्ल्याण्डसँग, स्विजरल्याण्डले कोलम्बियासँग र अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ। अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै लुम्बिनी, सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। काठमाण्डौको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 35 मिलिमिटर। पोखराको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 5.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। र दिपालको अधिकतम 35.9 डिग्री सेल्सियस, न्यूनतम 26.5 डिग्री सेल्सियस, वर्षा 5 फुट। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारको 100 दिन पूरा, शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढ़ी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कड़ा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै बेपत्ता। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम 16 खेलहरू आजदेखि शुरू हुँदै आज राति 10:45 बजे क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।